ہم پریشان تب نہیں ہوتے جیسے آپ نے حضرت میں عرض کیا حجت خدا سے دوری، ایک شخص 30 سال زندگی گزارتا ہے، 40 سال زندگی گزارتا ہے، آپ مجھ سے بولیں کہ آپ نے زمانے کے امام کی چہرے کی زیارت کی ہے ابھی تک، آپ کو اس کی زندگی کی پریشانی کی یہ وجہ نظر نہیں ہے، زندگی میں پریشان ہے، لیکن جس چیز کو اپنے لیے آسودگی، خیر اور برکت سمجھتا ہے، جیسے جاب کا لگا رہنا، پیشے کا لگا رہنا، کاروبار کا جاری رہنا، بزنس کا اسٹیبل رہنا، تو جیسے ہی اس کی نوکری چھوٹتی ہے پریشان ہوتا ہے، لیکن اس کا اس چیز کے اوپر ایمان کی کمزوری کی وجہ سے کہ خدا رازق ہے، خود اس بات کے اوپر ایمان نہ ہونا اس کو پریشانی میں ڈال دیتا ہے، کیونکہ خدا کا رازق ہونا کبھی بھی تبدیل نہیں ہوتا، کہ خدا جب آپ کی جاب لگی ہو تب رازق ہے، جب جاب نہ لگی ہو تب رازق نہیں ہے، لیکن ہم دیکھتے ہیں عام طور پر ہم سب اسی چیز میں گرفتار ہیں، جب ہماری پیسے کی مال کی سائیکل چل رہی ہو ہم پریشان نہیں ہوتے، بلکہ اور زندگی کے اندر اسی مال دولت پیسہ انکم اسی میں شب روز گزار رہے ہوتے ہیں، جیسے کوئی چیز چوری ہو جاتی ہے فوراً پریشان ہو جاتی ہے، بس مال کا ہونا اطمینان دے رہا ہے، مال کا چلنا دور ہونا پریشان کر رہا ہے، بس اس کا مال پہ ایمان ہے کہ میری زندگی کے اندر خیر مال کی وجہ سے ہوتا ہے، ابھی ڈالر کی قیمت آپ نے دیکھا پاکستان میں پوری معیشت انسٹیبل ہے، غیر پائیدار ہے، اس میں آپ نے دیکھا کہ بہت تیزی سے ڈالر کی قیمت جو ہے وہ پاکستانی جو نام نہاد ماہرین امور معاشیات ہیں ان کی اسی چپکلش کے اندر کے ابھی کس طرح اپنی معاشی صورتحال کو بہتر کیا جائے، لیکن مہارت نہ ہونے کی وجہ سے اور جو پچھلی کباڑا پاکستان کی معاشیت کو ہو چکا ہے ان کے ہاتھ میں سمجھ میں نہیں آ رہا ہے، اس وجہ سے ڈالر کی قیمت ایک دم سے 200-250 اور اتنی آگے چلی گئی کہ سب نے کہا کہ یہ سب آرٹیفیشل ہے، مصنوعی ہے، لیکن اس کا اتنا ایمان ہے اس کے اوپر کہ اس کے یہ اپنی زندگی کی ساری چیزوں کا دار و مدار اسی کے ارد گرد گھما رہا ہے روزانہ، تو صبح یہ نہیں پوچھتا کہ زمانہ اپنے زمانے کے امام کے ظہور سے کتنا قریب ہوا، اور صبح کی پوچھے گا ڈالر کا ریٹ کیا ہوا، نیچے گرا یا اوپر گرا، اس کو پتہ ہے میری زندگی کا دار و مدار ابھی اس وقت ڈالر کے اوپر نیچے سے ہے، اور بہت بڑا میری زندگی پہ فرق پڑے گا اس کی قیمت کے اوپر نیچے سے، لیکن اپنے زمانے کے امام کے ساتھ اتصال 30 سال میں قائم نہیں ہو سکا، اس زندگی پہ اس کو پریشانی نظر نہیں آئے، اور جو آپ کے سامنے حقائق پیش کیے جا رہے ہیں کہ ہمیں بہت سنجیدہ ہونے کی ضرورت ہے جس کا انتظار کر رہے ہیں اور جو انتظار کر رہا ہے اس کی زندگیوں میں مماثلت نظر نہیں آ رہی ہے، آپ کی خدمت بیان ہوتا ہے کہ آپ کو پتا ہے امیر المومنین کی حکومت کا انتظار بھی، اہل بیت کے گھرانے والے بھی، اور حتیٰ وہ افراد جو امیر المومنین کی حکومت کے مخالف تھے رسول اللہ کے بعد اور انہوں نے حق حاکمیت امیر المومنین کو نہیں دیا، غدیر کے امام کے مقابلے میں جمہور کا حاکم تقریباً 25 سال تک حکومت کرتا رہا، 10 یا 11 ہجری سے لے کے اور 35 ہجری تک، اور اس 25 سال کے اندر کتنے لوگ مشتاق تھے کہ اے کاش حاکمیت حکومت امیر المومنین کو مل جائے، لیکن ان کا بس نہیں چلتا تھا، چونکہ بڑی شخصیات تھیں اسلام کے وہ خواص تھے کہ جنہوں نے آ کے حکومت کو اپنے قبضے قدرت کے اندر لیا تھا، اور امیر المومنین بھی امت کے اندر کسی قسم کا انتشار نہ پیدا ہو اس خاطر امیر المومنین اپنے اس حق کے اوپر واضح کیا کہ یہ میرا حق ہے، لیکن اس کے لیے جنگ نہیں کی، لیکن بہت سارے لوگ امیر المومنین کی حکومت کی تشنا تھے، آپ کی خدمت میں اس لیے حل بات کر رہا ہوں کہ ہم بھی ایک ایسے ہی امام عادل اور ہم بھی ایسے ہی ایک امام معصوم کہ جو ذرہ برابر عدالت پہ کمپرومائز کرنے کے لیے نہیں ہے، ہم اس کو الاجل کہہ رہے ہیں، اور کس زندگی کے ساتھ کہہ رہے ہیں، کس حالت کے ساتھ کہہ رہے ہیں، کن معیارات کے ساتھ کہہ رہے ہیں، کس سوچ کے ساتھ کہہ رہے ہیں، اس میں اور زمانے کے امام جو آگ کرنے والے ہیں اس پہ بہت فرق ہے، اس میں ہمارے پاس روایات ہیں کہ جب امام غربال کریں گے اپنے لوگوں میں سے غربان کریں گے، ساری زندگی دعائے امام زمانہ پڑھتا رہا، ساری زندگی نمازیں اور یہ اور وہ، لیکن مسلسل رشوت لیتا تھا، مسلسل مسلسل رشوت لیتا تھا, اس قدر رشوت لیتا تھا کہ حتیٰ اس کے لیے رشوت کی قباحت ختم ہو چکی تھی. اب جب قباحت ختم ہوئی تھی اس کو خود بھی نہیں پتا تھا غلط کام کر رہا ہے, امام آکے اس کو اپنے لشکر سے فوراً نکال دیا. اور ہو سکتا ہے امام آکے ایسے شخص ہو جس کو حتیٰ امام کے اوپر ایمان بھی نہیں تھا, ساری زندگی اس نے نماز مکتب امامیہ کے تحت نہیں پڑھی, ساری زندگی اس نے اپنی زندگی کے اندر امامت کو حاکمیت نہیں دی, امامت کے نظریے پر نہیں تھا, لیکن زندگی کے اندر ایمان, زندگی کے اندر تقوا, زندگی کے اندر امانت داری, زندگی کے اندر اپنے آپ کو لقمہ حرام سے بچانا, اس کے اندر اتنا اس نے اپنے آپ کو سنبھال کے رکھا تھا, زمانے کے امام کی حقانیت اس کے لیے ضرور کے بات ہے ہر لوگ کی, اسی لیے زمانے کا امام اس کو اپنے لشکر کے اندر قبول کر لے گا. جیسے زہیر بن قائن, آپ کے خدمت میں مثال دی تھی کہ زہیر بن قائن کو امام نے جو تین دستے بنائے تھے, میمنہ, میسرہ, اور درمیان میں حضرت عباس, حبیب ابن مظاہر اور زہیر بن قائن, تین علمدار ہیں کربلا کے. لیکن ہم وہ امیر المومنین کا جو الاجل الاجل کہہ رہے تھے, امیر المومنین آپ حکومت کے لیے آ جائیے, اور جب خلیفہ سیفوں کا قتل ہوتا ہے انہوں نے الاجل اور امیر المومنین کو بلانے میں اس قدر ہجوم کیا کہ خود امیر المومنین فرماتے ہیں کہ اس قدر میرے دروازے پہ آ گئے تھے کہ مولا آپ آ جائیے, مولا آپ آ جائیے, بس آپ حاکم بن جائیے, اور امیر المومنین شدید اجتناب کر رہے تھے, میں تمہارا حاکم نہیں بننا چاہتا. اور یہاں پہ ایک سوال پیدا ہوتا ہے, وہ جو 25 سال سے اسی حاکمیت کے چھن جانے پر اپنی زوجہ کی وہ حالت دیکھ چکا ہے جو خدیر کے مقابلے میں جمہور نے بنائی تھی, اس کے باوجود امیر المومنین کہتے ہیں کہ حتی حالت یہ تھی کہ امیر المومنین کہتے ہیں کہ نزدیک تھا کہ حسن و حسین کچلے جاتے, ایسا ہجوم میرے گھر پہ نہیں تھا کہ آپ آ جائیے مولا, آپ سنبھالیے, جیسے آج ہم انتظار کر رہے ہیں. اور اس اجتناب کی وجہ امیر المومنین نے خود بتایا, امیر المومنین نے کہا جو تمہاری حالت بن چکی ہے ابھی 25 سال کے اندر, جو زمانہ تم نے گزارا ہے, جو دین تم نے دیکھا ہے, جو حالت تم نے بنا لی ہے, تم علی کی عدالت کو برداشت نہیں کر پاؤ گے, میں اس لیے خوف کھا رہا ہوں کہ میں تمہارا حاکم نہیں بننا چاہتا, تم علی کی عدالت کو برداشت نہیں کر پاؤ. پھر امیر المومنین نے کہا اچھا مسجد کوفہ میں کل فیصلہ کریں گے, تم ایک مرتبہ پھر سوچوں, میں بہت شدید انداز میں اسلام کو نافذ کروں گا تمہاری زندگی میں. حتیٰ امیر المومنین کے وہ جملے جو پہلا صدارت خطبہ امیر المومنین کا, جب امیر المومنین تسلیم کیا اگلے دن مسجد کوفہ میں, اور پہلا امیر المومنین کا خطبہ نہج البلاغہ میں موجود ہے, امیر المومنین فرماتے ہیں کہ اگر بیت المال کا کوئی حصہ کسی نے اپنی عورت کے مہر میں بھی دیا ہوگا میں اس کو نکال کے لکھ رہا ہوں, میں بیت المال کا حصہ بنا لوں. بیت المال کے معاملے میں امیر المومنین بہت شدید واقع ہوئے, یعنی ساری زندگی میں 10 واقعات تقریباً ایسے ہوں گے امیر المومنین کے کلیدی جس میں امیر المومنین نے شاہکار دکھایا بیت المال کے معاملے میں. اور یہی طلحہ اور زبیر امیر المومنین کی حاکمیت کے صفحے اول کے سپاہی, طلحہ اور زبیر جو امیر المومنین آپ حاکم بنے ہم بنے ہم دیکھتے ہیں کون بیچ میں آتا ہے کون کیا کرتا ہے, اور طلحہ اور زبیر صفحے اول میں آگے آگے امیر المومنین کو حاکم بنانے میں کلیدی کردار طلحہ اور زبیر 25 سال. اور وہی جب بیت المال کا معاملہ آیا, واقعہ آپ نے سنا ہے کہ امیر المومنین کے پاس جب آئے اور امیر المومنین دیکھا امیر المومنین گھر میں تشریف فرما ہے, اور امیر المومنین نے کہا اکاؤنٹیبلٹی ہوگی, احتساب ہوگا. اب امیر المومنین نے جو کہا کہ وہ جو تم نے 30 سال پہلے, وہ جو تم نے 20 سال پہلے, وہ جو کسی نے 35 سال پہلے, کسی نے 17 سال پہلے, کسی نے 21 سال پہلے, کسی نے 6 سال پہلے جو کرپشن کی تھی اس کا حساب ہوگا, احتساب ہوگا. اب یہی طلحہ اور زبیر ایک دوسرے کی شکل دیتے ہیں, امیر المومنین کے پاس بیٹھے, ہم آپ کا حاکم بنا کے لائے, آج ابھی آئے تھے اپنی کچھ پوسٹیں لینے کے لیے, کچھ علاقوں کی لسٹیں لے کر آئے تھے کہ ہم یہاں کے حاکم بننا چاہتے ہیں. امیر المومنین نے کہا ایسے کوئی حاکم نہیں بنے, ہمارا کردار ہے, ہم جنگوں میں آگے تھے, خلیفے کے ساتھ ایسے تھے, تیسری خلافت میں ایسے, دوسری خلافت میں ایسے. امیر المومنین نے کہا وہ دور گزر گئے, علی صلاحیت کی بنیاد کے اوپر حاکم بنائے, میں آپ کے اندر وہ صلاحیت نہیں پاتا کہ جن جگہوں کے حاکم آپ بننا چاہتے ہیں, وادی آپ بننا چاہتے ہیں, وہاں پہ آپ کو اپوائنٹ کیا جائے. اب یہ باتیں ہوئی نہیں تھیں, یہی باتوں پہ انہوں نے اپنی کچھ پرسنل باتیں شروع کر دی, ذاتی باتیں, क्या मेरे मोमिन, हम तो ये चाहते थे कि इस तरह से अगर मामलात को, पुराने मामलात को अगर छोड़ दिया जाए, एनआरओ लेना चाहते थे अमीर मोमिन से। वो उनकी हुकूमतों का मामला है। मैं हम अभी आपसे अपनी पर्सनल जाती तौर पे कुछ चीजें, अमीर मोमिन का कंबर ये चौराग बुझा दो, ये बैतुलमाल से चलने वाला चराग है, अली के घर का अपना चराग अली का लेकर अब जाती गुस्तु कुछ हो चुकी। अब फिर दोनों एक दूसरे की शक्ल देख रहे, तला जुबैर को और जुबैर तला को। हम जो करने आए थे, हम जो समझ रहे थे, वाकई मौलाना से कहा था, तुम मेरी अदालत को बर्दाश्त नहीं कर पाओगे। वही जो अमीर मोमिनीन की हुकूमत की कैंपेन चला के अली को हाकिम बनाने में कलीदी किरदार अदा कर रहे थे, इस चराग की तब्दीली ने दोनों को देख लिया। अब वो दिन था और उसके बाद से अमीर मोमिनीन की हुकूमत गिराने के लिए और फिर कैंपेन शुरू करी और फिर वो जंग जबल की मुकम्मल दास्तान। बस हम जिस मौला का इंतजार कर रहे हैं अपनी जिंदगी के एक एक शोबे को देखना होगा। ऐसा नहीं होगा कि इमाम जमाना आगे मुझसे ये ना पूछें कि मसलन तुम किसी दफ्तर में, किसी बिल्डिंग हाउस में, किसी मीडिया हाउस के अंदर ये जो टेलीफोन तुम्हें दिया गया था, इस टेलीफोन से घंटों घंटों जो तुम अपने घर पर अपनी जौजा से बातें किया करते थे। ऐसा नहीं है, इमाम जमाना कहते उस वक्त मैं गैबत में था। अमीर मोमिनीन ने उसको ये जवाब दिया था, अमीर मोमिनीन कहता मैं उस वक्त भी हाकिम था, मैं उस वक्त भी इमाम था, मैं अभी इमाम नहीं बना हूं, मैं सदीर से इमाम बन चुका हूं। अमीर मोमिनीन सदीर से इमाम थे। अमीर मोमिनीन मैं बहुत सारा पुराना हिसाब लूंगा, मैं कोई नई बात छोड़ नहीं करूंगा कि सिर्फ नई बात होगी। तो ऐसा नहीं है जमाने का इमाम कहेगा गैबत में जितनी चोरी कर ली, गैबत में जितनी गीबत कर ली, गैबत में जितनी रिश्वत खा ली, गैबत में जितनी झूठ बोल लिए, गैबत में जितनी अपने रस्मों के मुताबिक अमल कर लिया, मैं आज से शुरू करूंगा आप कितने अच्छे मोमिन हैं। ऐसा नहीं होगा जमाने के इमाम के मुताबिक, हमें उस चीज़ को समझना होगा। ऐसा नहीं है जो इस वक्त सुन फलस्तीन के अंदर और मदीने के अंदर और हिजाज के अंदर और अफगानिस्तान के अंदर और पाकिस्तान के अंदर, शाम के अंदर और इस सारा जुल्म जमाने का इमाम देख रहा है, लेकिन जानता है कि अभी कोई लश्कर आमादा नहीं हुआ है कि जिस लश्कर के साथ मिलके पूरी दुनिया में अदालत कायम की जा सकती है। अभी इनके घर में भी अदालत कायम करने की कोशिश करूंगा, रद्द अमल आया। उस सबसे बड़ी मुसीबत जो आज जबूर में रुकावट है, वो हमारा कल्चर है, वो हमारे रसूमात है, जिसमें सबसे ज्यादा हम शिद्दत दिखाते हैं। यानी रसूमात और हमारा कल्चर, यानी वो उमूर जो अहले बैत ने नहीं दिए, हमारे आबाओ अजदाद ने दिए हैं और अहले बैत के दीन से टकराते हैं। जैसे आपको हिम्मत मर्ज किया था ये शादियों वाला सिलसिला जो कल आपने हिम्मत मर्ज किया, और सबसे ज्यादा जो नबी भी आता था इसी कल्चर से, इसी आबाई रस्म रिवाज से टकराता था आके, और इसी ने दुश्मन बनाया। अमीर मोमिनीन को दुश्मन किसने बनाया? वही जो कुछ चल रहा था वो नहीं होने दे रहे थे, वो जो कुछ हो रहा था उसके खिलाफ बात करते थे। जैसे खिलाफ बात करते थे कौन दुश्मन बन जाती थी। तीन जंगें फकत मुसलमानों से लड़ी अमीर मोमिनीन ने, मुशरिकों से नहीं लड़ी जाते। तो रूम ही नहीं आए थे लड़ने के लिए अमीर मोमिनीन से, यही कूफा के लोग, यही शाम के लोग, यही जो मैं आपसे कह रहा हूँ जो अल-अजल अमीर मोमिनीन कहना चाहते थे। तीनों जंगें इन्होंने अली को इनका सख्त दुश्मन बना दिया। अली की अदालत ने, अली की ईमानदारी ने, अली की दीनदारी ने, जो बुला रहा है और जिसको बुला रहा है उसमें इत्तेबात, उसमें मुनासिबत, उसमें तनासुब, उस फासले को कम करने के लिए रसूलुल्लाह का एक वाक्य है, हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम रसूलुल्लाह की जिंदगी में भी ऐसे बहुत वाकयात हुए जहां पर रसूलुल्लाह जैसे किसी रस्म से टकराए हैं, शदीद रद्द अमल रसूलुल्लाह की जिंदगी के अंदर आया। और कोशिश करते थे उन रसूमात को नहीं छेड़ते थे जो बहरहाल अरब में है लेकिन दीन से नहीं टकरा रहे हैं, उन रसूमात को नहीं छेड़ते थे। पसंद की रसूल खुदा के मुंह बिले बेटे का वाकया कुरान के अंदर तस्किरा है, जिनका हजरत ज़ैद रसूल खुदा ने इनको अपना पाला था, इनको अपना बेटा बनाया हुआ था, पूरे अरब को पता था। अच्छा, अरब के अंदर जो मुंह बिला बेटा होता है उसको कोई हकूक दिए जाते थे जो आपके हकीकी औलाद के हैं, हकीकी बेटे के हैं, और ये इस कदर रायश था कि हत्ता विरासत में भी मुंह बिले बेटे का हक होता था। महरम ना महरम की तमीज़ नहीं होती थी, ये मुंह बिला बेटा जो है वो तकरीबन महरमों की तरह जिंदगी गुजार था। रसूल खुदा ने इसको पाला, इसी जैद को ये बड़ा हुआ, इसकी शादी हुई और आप जानते हैं जिस तरह तारीख में आया अपनी जोजे के साथ इसकी अनबन हुई, अरब परेशान। अब इसने अपनी जोजे को तलाक दे दी
खुदा ने हुक्म दिया रसूलुल्लाह को इसी ज़ौजा से आप शादी कर लो,
यानी पूरे अरब को मालूम था रसूलुल्लाह अपनी बहू से शादी करने जा रहे हैं।
पूरे अरब को ये मालूम था, रसूलुल्लाह ने बताया भी कि
और ये खुदा का सही हुक्म है। आपका मैं खुद भी उसमें ऐसा नहीं हूँ कि खुदा ने मुताल अलग से हुक्म आया कुरान के अंदर दास्तान ताकि इनकी इस रस्म को तोड़े जो गलत रस्म है।
और आज हमारे माशरे में कोई हद में बहू से शादी करने का सोच भी नहीं सकता, और ख़ासतौर पर वो जो बहू बना दी गई हो, मुँह बिले बेटे थे हजरत ज़ैद,
और अरब के अंदर बहुत शदीद रद्दे अमल इसका आया। रसूल खुदा ने शादी की इनकी दौर से मुतल्लिका से। लेकिन जहाँ भी रसूल खुदा ये काम करने जाते थे वहाँ पर रद्दे अमल आता था, जैसे दीन की हकीकत को बयान करते थे उसे कम सुना जाता था। जो आपकी खिदमत में आज़ादारी का मकसद, इमाम ज़माने के इंतज़ार का मकसद आपकी खिदमत में बयान हुआ, अपने माशरे को तैयार करना, माशरे की तरबियत करना। आप देखिए यहाँ पर भी, आप देखिए कराची के अंदर बहुत बड़े बड़े मिंबर अल्हम्दुलिल्लाह, जिस मिंबर के ऊपर तरबियती हवाले से, तबलीगी हवाले से करबला के हकायक बताने पर बयान किए जा रहे हैं, वहाँ पर पब्लिक का कितना रुझान है। आप कराची के 10 मिंबर देख कर आप उसका तकाबुली जायजा ले सकते हैं। और जिस मेंबर के ऊपर फकत एक एंटरटेनमेंट और पब्लिक को मशगूल किया जा रहा है लेकिन जहूर से नज़दीक नहीं किया जा रहा, उस मेंबर पे कितनी रौनक है। और जो आपने खिदमत में कल एक कलीदी नुक्ता अर्ज किया था कि आज वो खतीब, वो नौखान, कभी भी ऐसा नहीं हुआ कि पाकिस्तान के दर्जे अव्वल के खतीब या नौखान ने 70 साल में कभी जमाने के शिमर का नाम लिया हो, कभी ज़माने के उबैदुल्ला का नाम लिया हो, कभी ज़माने के यजीद का नाम लिया हो, कभी नहीं सुना आपने आज तक। सफ़े अव्वल का नोहा खान, सफ़े अव्वल का खतीब। फ़कत हमने एक सिप्त जाफ़र उमरसिया खान को देखा था जिसने किसी हद तक ये जुर्रत दिखाई कि उस रसूमाती आज़ादारी के अंदर हकीकी रूह अपनी शायरी के अंदर लेकर आए। लेकिन आज आप देखें जो कुछ इसराइल के अंदर आज हो रहा है, जो कुछ ये कर रहे हैं, तीसरा दिन आज इसराइल की जारहियत फलस्तीन के ऊपर, रहम इंकलाब इस्लामी का सही जुमला है, आज शिम्र की अगर बेहतरीन मिसाल देखनी हो आज का इसराइल है, आज का इसराइल, आज का शिम्र ये है, इसके लिए कितना तैयार हुआ। क्योंकि इमाम आज के शिम्र से मुकाबला करने आ रहे हैं, इमाम कल के शिम्र से मुकाबला करने नहीं आ रहे। इमाम को आज के उबैदुल्लाह इब्ने ज़ियाद के मुकाबले में अंसार चाहिए। ये जो आपकी खिदमत में अर्ज़ किया था कि आज का पाकिस्तान का वो वज़ीर आज़म जिसने कश्मीर को अपनी हुकूमत की खातिर बेचा, वही रह की हुकूमत की खातिर, कि आज का उबैदुल्लाह इब्ने ज़ियाद है, ये किस नोहे में, किस खिताबत में, किस खतीब से आपको मिलेगा जिसने सैयदुश्शुहदा के उन खुतबों को इन्हीं कलीदी लुगात से देखा हो कि सैयदुश्शुहदा फिरौन का, फिरौन मुर्दाबाद कहने का नाम नहीं है, जिंदा यजीद का नाम लेके मुर्दाबाद है। ये आज़ादारी माशरे से जुल्म बरबरीत की बसात को लपेटती है, लेकिन वो आज़ादारी जो इतना ज़ालिमों के साथ मिक्स हो चुकी हो, जिसके मरकजी जुलूस में शिमर का भी स्टॉल लगता हो, उबैदुल्ला का भी स्टॉल लगता हो, यजीद का भी स्टॉल लगता हो, और सब बराबर हो चुके हो, उस आज़ादारी के अंदर ज़ालिम और मज़लूम मिक्स हो जाते हैं। क्यों? क्योंकि इस आज़ादार को हमेशा कल के ज़ालिम को के खिलाफ बात करने की आदत है। इमाम खमेनी रिज़वानुल्लाह ताला अलैह ने यह कारनामा करके दिखाया कि जिसने अपनी फर्श अज़ा को यजीदियत के साए से पाक किया, जिसने सैयदुश्शुहदा की आज़ादारी यजीद के परमिट से करने को न समझा, अपने लिए आर समझा, और आके देखा मेरे माशरे में क्या हो रहा है, इस शाह जो अमेरिका का नौकर है, आले सऊद का नौकर है, अरबों का नौकर है, यजीद का नौकर है, ये शाम मुझे बताएगा जुलूस कहाँ से शुरू करूँ, कहाँ पे ख़त्म करूँ, हुसैन के जुलूस का परमिट शिमर से लूँ, उबैदुल्ला से लूँ। लेकिन पाकिस्तान में आप देखें आज जितनी एफआईआर पाकिस्तान के अंदर आज़ादारी के खिलाफ जिस हाथ से कट रही है, तशरीयों ने कभी उन हाथों का मुकाबला नहीं किया, कभी अपनी आज़ादारी का रुख उनके मुखालिफ नहीं रखा। आज वो एफआईआर भी काट रहे हैं, तो पंजाब में जो सूरत हाल हुई है आपने देखा, इस साल और शदीद सूरत हाल। आज हमारे तकरीबन 13 से 17 नौजवान इसी मुल्क पाकिस्तान के अंदर जनाब ज़ैनब के हरम के दिफा की खातिर आज लापता है, तो
तकरीबन 60-70 से ज्यादा तादाद है पूरे पाकिस्तान में। अगर देखें कराची के तकरीबन 13 से 17 जवान ऐसे जिनकी लिस्टें अभी भी आज सुबह भी इदारों में दी गई। इसी किस चीज का नतीजा है, इन जालिमों के खिलाफ, इस शमर के खिलाफ आजादारी का रुख नहीं था। आज इसी उबैदुल्ला ने आपके जवान उठा के जेल के अंदर डाल दिया और आज उबैदुल्ला से हम मुतालबे कर रहे हैं जेल से बाहर निकालो। अभी भी उबैदुल्ला के खिलाफ नहीं हो बात हो रही, अभी भी शमर हमारे जवान दे दे। शमर वही करेगा जो उसने 61 हिजरी में किया था, आज भी वही करेगा। आपका रुख किधर है? आपको अभी भी शमर से जवान चाहिए? अभी भी शमर का मुकाबला नहीं चाहिए? आज की यजीदियत इस आलम में लेकर आई और इसी मुल्क के फौज, इसी मुल्क के अफराद, इसी मुल्क की तवानाइयां यमन के निहत्ते उसमें काम है, उसके ऊपर किसी की आवाज नहीं है। आज यही इस्टैब्लिशमेंट, आज यही हुकूमत उस तालिबान के साथ मुज़ाकरात करने के लिए तैयार हो गई जिसने पाकिस्तान के चप्पे चप्पे में पाकिस्तानी जवानों को भी शहीद किया, पाकिस्तानी ख्वातीन को भी शहीद किया, बच्चों को भी शहीद किया, पाकिस्तानी फौज को भी शहीद किया, पुलिस को भी शहीद किया। हर शोभा हाय जिंदगी से ताल्लुक रखने वाला पाकिस्तानी जो यहाँ पे कत्ल हुआ उसके कत्ल में इनके हाथ रंगीन है। ये सिपा साहबा, ये तालिबान, ये पाकिस्तानी हो, अफगानिस्तानी हो, पंजाबी हो, सिंधी हो, जो भी, ये तालिबान आज इनके साथ बैठने के लिए तैयार है, इनके साथ मुज़ाकरात के लिए तैयार है। लेकिन इन 17 जवानों के लिए जो बीबी ज़ैनब के हरम का दिफा पाकिस्तान की लाज रखने के लिए, जब पाकिस्तान की फौजें यजीदी लश्करों की हिमायत के लिए मसरूफ थी, ये उस वक्त हुसैन की बहन का हरम बचा रहे थे और इसके खिलाफ बात करोगे आप डेल बुलाते। मिसिंग पर्सन का मामला पाकिस्तान की किसी अदालती कानून के तहत मुनासिब नहीं है, उनको अदालत में पेश किया जाए। अगर बीबी ज़ैनब के हरम का दिफा पाकिस्तान में जुर्म है, इस जुर्म को डिक्लेयर करके इस जुर्म में बंद किया जाए, ये फखर है पाकिस्तानी जवान। लेकिन ये मिसिंग कर देना, ये ऐन बुज़दिली है। ये खुद दलील है कि हम कितने कमजोर, कितने बुज़दिल और कितने, क्योंकि हम इस जुर्म का बता नहीं सकते आपको। इस मिसिंग करने का सबसे बड़ा राज यही है कि इस जुर्म को बता नहीं सकते आपको कि ये इनका जुर्म क्या है, क्योंकि इनका जुर्म वही है जो हमारा जुर्म है कि हम इस बात पे बोलते नहीं है कि खून बहाना चाहता है और पाकिस्तान के खातिर। पर इसी माशरे के अंदर सैयदुश्शहदा बयान करते हैं और सैयदुश्शहदा कहते हैं कि जो भी अपनी जबान के जरिए से, अपने फेल के जरिए से इस जालिम का मुकाबला न करे, हमने रसूलुल्लाह से सुनी है, जो भी मुकाबला ना करे हश्र के दिन खुदावंद मुताला इसको इसी जालिम के साथ महशूर करेगा। बस चुप होने का, खामोश होने की दलील कहीं सैयदुश्शहदा ने नहीं दी। और सैयदुश्शहदा ने यह भी बता दिया कि इसका इंतजार भी मत करना कि मेरे पास अभी अली अकबर नहीं है, अभी अली असगर है, अली असगर को लेकर बता दिया। जितनी तैयारी है जुल्म के मुकाबले में चुप नहीं रह सकते, जबान से बोल सकते हो जबान से बोलो, हत्ता दिल में नफरत कर सकते हो दिल में नफरत करो। आज शब आशूर, शब आशूर किसी इन्हीं असरार को समझने की, शब आशूर इसी पानी के प्यासे ने, आपने देखा पानी नहीं मांगा सैयदुश्शहदा ने, लेकिन अंसार मांगे, नुसरत मांगी, ताकि किसी जमाने के अंदर भी जालिमों के मुकाबले में ये फकत गिरिया करके ना चले जाए, ये फकत आंसू बहा के ना चले जाए। जालिम हुकूमत करता रहे कि आंसू बहाते रहे। अगर आपने खिदमत में मिसाल पेश की थी वो जो मस्जिदों में फकत इबादतें करते रहे, अमीर मोमिनीन ने उनके लिए क्या ताबीर। और ये हमारी अनानियत है, जब तक हम अपने खोल से बाहर नहीं आएंगे, मिन हौसुल कौम, इससे बाहर नहीं आएंगे हम बड़ा नहीं सोच सकते। जब तक मैं खुद अपने आप में बंद हूँ, जब तक मैं अपनी मुश्किल से बाहर नहीं आ पा रहा हूँ, मैं जमाने के इमाम की मुश्किल को हल नहीं कर पाऊंगा। हर चीज मैंने अपने गिर्द जब जिंदगी में घुमाई हुई है, ये खुद मुझे रोकती है अपनी जिंदगी में किसी बड़ा काम करने से। हत्ता कल के परसों मैं कहीं एक खानदान की ही तस्करा कर रहा था मजलिस अज़हर के तुफैल में, उनके मजालिस होती हैं, आप देखें कि अनानियत इंसान को कहाँ तक लेकर आ जाती है। खुद पसंदी और खुद सिर्फ अपने बारे में सोचना और अपनी हर चीज़ को अपने हिसाब से देखना कहाँ तक लेकर आ जाता है। उनके खानदान के अंदर मजालिस होती होंगी, पूरे अशरा मजालिस थी, उन अशरा मजालिस के अंदर उनकी शायद 7 मुहर्रम की या 8 मुहर्रम की मजलिस उनकी सास की तरफ से होती,
अब उस आठ मुहर्रम की मजलिस सास की तरफ से होती है और वो अपनी बहू से ये परेशान थी कि तुम आठ मुहर्रम की मजलिस में क्यों नहीं आई हमारे, उनका झगड़ा ये था। और इस बात पे उन्होंने कहा कि अब मसलन हम आपकी सत्रह मुहर्रम की मजलिस में शिरकत नहीं करेंगे, वो जो आपकी सत्रह मुहर्रम की मजलिस में थी। और उनसे पूछा कि हुई जहन में ये चीज़ आई कि मसलन इस सात आठ मुहर्रम की मजलिस में ना आने पर जो इतना गुस्सा है, इतनी आपको तड़प है, ये आपकी बहू जो दो मुहर्रम को फर्शाजा पे नहीं आई, इस पे तो आपको हम नहीं है, लेकिन आठ मुहर्रम को आपकी मजलिस होती है, यानी क्या आपकी मजलिस होती है, आठ मुहर्रम में मेरे जहन को कहती है इस पे खर्चा मेरा होता है, इस पे तबर्रुक मेरा होता है, इसमें माल मेरा लगा होता है। फिर घूम फिर के पूरी चीज़ वही फर्शाजा जो इस अनानियत से निकालने के लिए आई थी, वही फर्शाजा जो इसी मातियत से निकालने के लिए आई थी, आज मेरी नाराजगी की वजह ये कि तुम मेरी आठ मुहर्रम की मजलिस में नहीं आई, मैं तुम्हारी चौदह मुहर्रम की या सत्रह मुहर्रम की मजलिस में। अब ये फर्शाजा कहाँ किस मोमिन को अपने जमाने के इमाम से मुतसिल कर पाए थे जो इस अनानियत से ना निकाल पाए। अब हम ये अनानियत तेरी सबील मेरी सबील तेरा अलम मेरा अलम, इस पर फर्शाजा सही को शौले की कहाँ रही, मुझे वही दर्द उसके दो मुहर्रम की मजलिस में ना आने का क्यों नहीं हुआ, क्योंकि उसमें मेरा खर्चा नहीं हुआ था, क्योंकि उस मजलिस का ताल्लुक मेरी नज़र में सैयद शोहरा से नहीं था, ये फर्शाजा चूंकि मेरे उस नाम से मंसूब है, ये फर्शाजा अगर तेरा माल लगाए तब भी सैयद शोहरा की है, और अगर किसी और मोमिन को तोहफा मिली तब भी सैयद शोहरा की है, हो सकता है वो तेरी फर्शाजा पर नहीं आई, तीन मजालिस उसने की हो, इस बात की खुशी क्यों नहीं है आपके अंदर, क्यों अपनी अनानियत से बाहर नहीं आ पाया भाई, मुकद्दस तरीन दीनी अनासिर को भी देखते हैं कि मेरी मस्जिद मेरा बारगाह मेरी मजलिस मेरी खिताबत, हो सकते हैं आपकी खिताबत सुनने ना आया हो, आपसे बेहतर तीन लोगों को सुन लिया हो, इस बात पे क्यों खतीब को खुशी नहीं है, क्योंकि अपनी अनानियत के खोल से बाहर नहीं आ पाया, जमाने के इमाम की खातिर नहीं कर रहे अपने आमाल को, उस खुलूस नियत के साथ नहीं कर रहे जिस खुलूस नियत से सैयद शोहदा ने अपना पूरा सजा सजाया गुलबर उठाया। आप खुलूस देख रहे हैं करबला का वो चटकल मैदान जहां पे अगर वाकई सैयद शोहदा का और जो खुलूस ना होता, जितना रिवायात मक्तल की जिस बारीकी के साथ जिस डिटेल के साथ किसी ने पर्दा भी हिलाया तो हत्ता उमर साद के लश्कर से हिलाल बिन नाफे, उमर साद का था ये लोग अलग अलग हैं, हिलाल बिन नाफे उमर साद के लश्कर में था, बाजू पर नाफे बिन हिलाल कह के रवायत को अर्ज करते हैं, नाफे बिन हिलाल सैयद शोहदा के साथ था, नाफे बिन हिलाल शहीद हुए करबला के अंदर, हिलाल बिन नाफे एक शख्सियत है कि जो यमन के थे, ये उमर साद के लश्कर से मक्तल लिख रहे थे, सैयद शोहदा की शहादत हिलाल बिन नाफे ने जो है वो लिखी है मुकम्मल, बाकी उमर साद के साथ। लेकिन आप खुलूस देखें सैयद शोहदा उनके अंसार का, जिस तरीके से करबला को छुपाने की कोशिश की जा रही थी, जितनी डिटेल के साथ जितनी तफसील के साथ ये वाकया रकम हुआ है, किसी को लगता भी नहीं पूरी दास्तान दो दिन की होगी, नौ और दस मुहर्रम की, जितनी तफसील के साथ सुबह आशूर से लेके असर आशूर और शाम गरीबा और बाद के मनाजिल खुलूस से सैयद शोहदा ने नहीं जाना, कहाँ उनको एक जंगल के अंदर कैद करके उस वाक्य को मिटाना चाहते थे, पूरी तारीख में आज कोई दस नाम हमारे साथ के लश्कर में नहीं बता पाता, लेकिन बहत्तर सैयद शोहदा के नाम हमारे बच्चों को याद होते। आज इस वाक्य की तफसील आज देखें, आज मीडिया की वजह से और रौनक बड़ी और हकायक वाजे हो रहे हैं, इस खातिर जो कि मौजू आपके लिए इंतखाब किया गया था कि आजादारी से जहूर तक का सफर करना है, क्योंकि हमें अपने मौला के आने की खुशबू आ रही है, आज जो कुछ पूरी दुनिया में होने जा रहा है, हम सिर्फ पाकिस्तान को ना देखें, पूरी दुनिया में जो कुछ होने जा रहा है, जहूर के लिए मैदान मुकम्मल सवरता हुआ हमें नजर आ रहा है। मैं उस जगह पे कहाँ खड़ा हूँ, मैं इस मार्के में कहीं गुम तो नहीं हूँ, मैं गाफिल तो नहीं हूँ, जो मेरा किरदार होना चाहिए था मैं वहां हूँ या अभी भी अपनी जिंदगी के अंदर मस्त हूँ, अगर जहाँ खड़ा होना चाहिए था जैसे आपकी खिदमत में अर्ज किया, अगर मुझे अपने ज़माने के मुस्लिम के साथ मेरा कोई रब्ता नहीं है, रहबर मौज़ा कुछ भी कहते रहे, मैंने ज़िंदगी का आज तक उनकी एक तकरीर भी मुकम्मल नहीं सुनी, ज़माने के इमाम को मुँह दिखाने के काबिल नहीं होगा, जो कूफा में मुस्लिम को ना सुने हुसैन कबूल करेंगे उसको, जैसे आपकी खिदमत में अर्ज़ किया जिस कूफे में मुस्लिम की नहीं सुनी जाती उस कूफे में हुसैन ज़रूर नहीं करते, اپنے زمانے کے مسلم کے ساتھ کتنا مرتبط ہے. آدمی اپنی زندگی کے فقہی مسائل، سیاسی مسائل، معاشی مسائل، اقتصادی مسائل، تعلیمی مسائل، ثقافتی مسائل زمانے کے مسلم سے پوچھتا ہوں، کیونکہ اس کی چاہت مولا کی چاہت ہے، اس کا کوئی حکم مولا کے حکم سے خالی نہیں. اور کسی مسلم کے ساتھ جڑنے کا نتیجہ ہے آج ہمارے خطے میں برابر میں ہمارے ہمسائے میں انقلاب اسلامی، امیر المومنین کی حکومت کی ایک جھلک ہم نے دیکھی ہے. اسی امام سے متصل ہونے کا نتیجہ کہ زمانے کے مسلم کے ساتھ جڑ جاؤ. اگر آج ہم نے یہ کام انجام نہیں دیا، کل زمانے کے امام آ کے میرے گھر کی ایک ایک چیز مجھ سے پوچھیں گے، یہ کہاں سے کمایا تھا، یہ کہاں سے آئی تھی، یہ تمہیں کس نے دیا تھا، اگر یہ تمہارے پاس تھا تو کسی مومن کی ضرورت تھی، تمہارے پاس دو تھے، تم نے پوری کیوں نہیں کی. شرمندگی شرمندگی، شاید گھر میں آنا بھی گوارا نہیں تھا، میں اپنے گھر کی ساری چیزیں دکھا بھی نہ پاؤں. امیر المومنین نے ایسے کوفے کی گلیوں میں جا جا کے ایک گھر کے اندر معلومات کروائی تھی کہ چیز کے اپنے والدین کے ذریعے سے پہنچاؤ، یہ اس کا مان لیے، اس سے لے کے اس کو دے. مولا جانتے تھے ان کا غیب تھا، پھر بھی اپنا حکومتی پروسیس مکمل کرتے تھے. اس دشمنی نے امیر المومنین کو اس پہنچ پہ پہنچایا کہ حتیٰ اپنے لشکر کے لوگ امیر المومنین کے خلاف ہو. ہم ایسے زمانے کے امام کا انتظار کر رہے ہیں جو ایک ایک چیز آ کے پوچھے گا، جب میں غیبت میں تھا اس غیبت کا فائدہ اٹھایا، اس غیبت کو اپنے لیے فرصت سمجھا کہ کوئی پوچھنے والا نہیں ہے، یا اس غیبت میں ہمارے منتظر رہے، اس غیبت میں شب و روز ہمارے مطابق زندگی گزارتے تھے. سید الشہداء ان اقدار کے خاطر اپنے اس لشکر کو شب عاشور کربلا لے جانا. تین بنیادی کام سید الشہداء نے شب عاشور انجام دیے، تین بنیادی کام جو شب عاشور سید الشہداء میں جو پلاننگ تھی، مدیریت تھی، اس میں تین حصوں میں تقسیم کیا. پہلا حصہ دعا مناجات، جس کے لیے اجازت لی اور بھیجا کہ مہلت لی ایک شب کی قرآن کی تلاوت اور نماز کے لیے. سید الشہداء نے دونوں اپنی بنیادی چیزیں بتائیں، کہا کہ ان سے مہلت لیں ایک شب کی، ہم اس شب کو خدا مدال کی شکر، تلاوت قرآن، نماز، مناجات کے اندر گزارنا چاہتے. یہ ایک رات کا حصہ تھا جو سید الشہداء نے بعض اصحاب کے ساتھ گزارا، بعض تنہائی میں گزارا. دوسرا حصہ سید الشہداء کا اپنے اصحاب کے درمیان حاضر ہونا اور اپنے اصحاب کے درمیان بیٹھنا، اور جب خیمے میں گئے استقبال کیا گیا حبیب نے آ کے، کیونکہ اصحاب کی جو لیڈرشپ تھی، سرداری تھی، وہ حبیب اپنے مظاہر کے پاس، حبیب اپنے مظاہر استقبال کرتے ہیں، مولا خیمے کے اندر جاتے ہیں، خیمے کے پردے کو بند کیا جاتا. مولا نے واضح طور پہ انصار کو یہ کہہ دیا تھا، تم اپنا امتحان دے چکے، آج شب عاشور ہے، تم اپنا امتحان دے چکے، یہ لوگ میرے خون کے پیاسے ہیں اور ان کی تلواریں میرے خون کی تشنا ہیں، میں آج تم سے اپنی بیعت اٹھاتا ہوں اور حکم دیتا ہوں شراب قبول کر دیا جائے، اور اس اندھیرے میں اگر کوئی جانا چاہتا ہے تو وہ جا سکتا ہے. ایک تو ساری دشمنی مجھ سے ہے، بس یہ مولا کا جملہ آنا تھا سید الشہداء. حبیب اپنے مظاہر اس بڑھاپے کی اس نقاہت کے باوجود کھڑے ہوتے ہیں اور کھڑے ہو کر اپنے اصحاب سے خطاب کرتے ہیں اور کہتے ہیں کہ یہ جملے کیا کہہ رہے ہیں، کہ مولا آپ کے بعد ہماری زندگیوں کا تصور نہیں ہے، اے مولا آپ کے بعد جی کر کیا کریں گے، اے مولا جس معاشرے سے آ رہے ہیں، جس خطے کو دیکھ رہے ہیں، جن بے وفائیوں کو دیکھا ہے ہم تک، اے مولا آپ کے بعد حبیب کی زندگی کا تصور نہیں ہے. ایک ایک کر کے اصحاب اپنی وفا کی داستان سید الشہداء کو سناتے رہے، اور جب یہ داستان سید الشہداء نے سنی اور اپنے اصحاب کے اوپر فخر کیا، اور جب اصحاب کے بعد خیمہ حسینی میں بیویوں کے پاس جاتے ہیں، عجیب منظر شب عاشور ہے، ایک ایک بیوی اپنے بچے کے ساتھ بیٹھی ہوئی ہے، اور کبھی ام فروا قاسم سے کہتی ہے، اے قاسم یاد ہے نا بتایا تھا کہ کل ایک عجیب جگ ہوگی، اے قاسم ذرا خیال رکھنا ایسا نہ ہو مولا کے بچے شہادت میں تم سے سبقت لے. ارے بابا حسن کی وصیت یاد ہے نا، ارے قاسم میں بہت شرمندہ ہوں گی، ارے میں اس خاندان کی بہو نہیں ہوں، ارے لیکن قاسم تم مجھے شرمندہ نہ کروانا، ارے تمہارے بابا آج اپنے بھائی کے ساتھ لگی ہے، اے قاسم میں تمہیں ہمیشہ آگے پاؤں. ارے حسین یہ منظر دیکھتے ہیں، ارے کہاں بھابھی ام فرما، ارے آپ کیوں پریشان ہو رہی ہے، کل بچوں میں
छवि है। अरे आप सूरत और सीरत और बोलने में अपने नाना की तरह है। अरे कोई कमी ना हो, अरे कोई कमी ना हो। लाज रखना हुसैन इब्ने अली के बेटे हो। उम्मे फरवा ने कासिम को दिलासा दिया और कासिम को जोश दिया। उम्मे लैला अकबर को तैयार कर रही है। इसी असरा में एक माँ छोटे से बच्चे को लेकर अरे उम्मे रुबा अली असगर को कह रही है, अरे अली असगर तू उम्र में बहुत छोटा है लेकिन तू कल ऐसा काम करेगा, इतना बड़ा काम करेगा कि हुसैन के लश्कर का आखिरी सिपाही होगा। अरे एक सदा देंगे मौला अली असगर आपको भी जाना होगा। अरे इस मौके पर हुसैन आगे जाके अली असगर को अपने सीने से लगाते गए और उम्मे रुबा को कहते गए, अरे अली असगर तो मेरे दुश्मनों की फौज में खलबली मचा देगा। अरे अजीब आलम है, अरे इस आलम में अरे एक माँ अपने दो छोटे बच्चों को कह रही है, अरे ओनो मोहम्मद अरे मामू के बच्चों में सबकत लेनी है। अरे मामू के बच्चों में ऐसा ना हो एक एक करके बच्चे मैदान शहादत में जा रहे को, अरे पीछे ना रहना। अरे जैनब की अजीब हालत है, कहा एक मरतबा भैया के साथ बैठती है, अरे शबे आशू कहती है, भैया भैया आपको अपने अंसार को पूरा भरोसा है? अरे भैया जो आज शबे आशूर हमारे साथ है क्या आपको यकीन है कि ये अंसार ये असहाब कि कल सुबह जो जंग होगी क्या ये हमारे साथ होंगे? अरे हबीब बराबर वाले खेमे में जैनब की यह आवाज सुनी, हबीब ने अपने लश्कर को बताया कि ऐ मेरे लश्कर ऐ असहाब हुसैन ऐ नाजरान हुसैन शायद जैनब को हमारी वफा के ऊपर शक हो गया है। मैं तुमसे कहता हूँ अपनी तलवारें हमसे निकालो, अरे खेमे से बाहर आ जाओ। अरे खेमे से बाहर आते गए अब हबीब की सरबराही में जैनब के खेमे के बाहर खड़े हो गए। अरे हुसैन इब्ने अली को सजा देते गए, ऐ मौला ऐ आका शायद जैनब को शायद बीवी को शायद शहजादी को अरे गुलामों की वफा में शक हो गया है। अरे अपनी बहन से कह दीजिए क्या अगर हम आज अपने हाथों की तलवारों से अपनी गर्दनों को इसी वक्त काटना चाहते हैं, हम सानिये जहरा को ये दिलासा देना चाहते हैं, अरे ये अपनी वफा का सबूत देना चाहते हैं। अरे हुसैन ने अपने लश्कर की यह हालत देखी, अरे बाहर आते हैं और वो तारीख का मशहूर जुमला अरे सैयद शोहदा ने इरशाद फरमाया, अह खुदा गवाह रहना जैसे अंसार जैसे असहाब अरे शब आशूर अरे मुझे मिले हैं, अरे ना मेरे बाबा को मिले ना मेरे नाना को मिले। فسيعلم الذين ظلموا اي منقلب ينقلبون پروردگار ہم تیری بارگاہ میں دعا کو ہے ہماری اس عزاداری کو ہماری اس گریا کو ہمارے اس پرش عذاب کو اپنی بارگاہ میں قبول فرما۔ شرکاء مجلس بانیان مجلس صادمین مجلس اور وہ افراد جو کسی طریقے سے بھی مجالس کے اندر اپنا حصہ ڈالتے رہے، اسکاؤٹ کے افراد، سیکیورٹی کے افراد، پولیس کے افراد اور خادمین مسجد، ان سب کی جملہ حاجات کو اپنی بارگاہ میں قبول فرما۔ تیری بارگاہ میں دعاگو ہیں ان کے بیماروں کو شفائے کامل اور عاجل عنایت فرما، ان کے مرحومین کو جوان رحمت میں جگہ عنایت فرما، دشمنان عزاداری جہاں کہیں بھی ہیں عزاداروں کی جان و مال و عزت و آبرو کی حفاظت فرما، دشمنان عزاداری کو اپنے عزائم سمیت نیست و نابود فرما، تمام علماء مراجع حضرات سانی حافظ اللہ کو طول عمر و صحت و سلامتی عنایت فرما، ہمیں اپنے زمانے کے مسلم کی اطاعت کرنے کی توفیق عنایت فرما، پروردگار عالم زمانے کے امام کے ظہور میں تعجیل فرما اور ہمیں ان کے اعوان و انصار میں سے ہونے کی توفیق عنایت فرما۔ آمین۔